आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
जीवनको केवल निराश थियो, जीवन जिउन गाह्रो थियो। एक्लो थिए कुनै सहारा।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, पवित्र अनि अति नै दयालु प्रभु येशू ख्रीष्टको मधुर सामर्थी नाममा आज पनि तपाईँ सबैलाई मेरो नमस्कार, जय मसीह। प्रिय श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी मर्कुश 10 अध्यायबाट अध्ययन गर्न मनन गर्न गइरहेका छौं। यस अध्यायको पहिलो पदले हामीलाई भन्दछ, त्यहाँबाट उठेर उहाँ यर्दन नदीको पारिपट्टि यहुदियाका सिमानाहरू भित्र आउनुभयो। तपाईँ यो कुरा देख्नुहुनेछ कि यहाँ मर्कुशको यता उता हलचल छ। वास्तवमा मर्कुशमा भूगोल वा भौगोलिक स्थान अति नै चाखलाग्दो विषय हो। मर्कुश 9:30 पदमा हामी पढ्छौं, अनि त्यहाँबाट निस्केर उहाँहरू गालिल भएर जानुभयो र कसैले थाहा नपाओस् भन्ने उहाँको इच्छा थियो। उहाँले आफ्नो अन्तिम यात्रा वा प्रस्थान त्यहाँबाट गरिरहनु भएको छ र उहाँ निश्चय नै ठूलो भीड़द्वारा विदाई दिइएको चाहनुहुन्न। अहिले उहाँ यर्दन नदीको पारिपट्टि यहुदियाका सिमानाहरूभित्र आउनुभयो, जुनको अर्थ हो उहाँ पूर्वपट्टि आउनुभयो। त्यो चाहिँ डेकापोलिसका क्षेत्रमा थियो, अर्थात 10 शहरका इलाकातिर उहाँ जानुभयो। यसरी हामी उहाँलाई यर्दन नदीको पारिपट्टि भएको पत्ता लगाउँछौ। फेरि मानिसहरू भीड़को भीड़ उहाँ कहाँ आइरहेका छन् र उहाँले तिनीहरूलाई सिकाउनुभयो आफ्नो आदत अनुसार। उहाँ अहिले यरूसलेमतिर आफ्नो अन्तिम उक्लने काम गर्नुहुन्छ र रक्तप्यासी उहाँका शत्रुहरू उहाँलाई परीक्षा गरेर जालमा लगाउन प्रयास गरिरहेका छन्। आउनुहोस् मर्कुश 10 अध्याय 1-2 पद हेर्दै अगाडि बढ़ौं। यहाँ यस प्रकार लेखिएको छ, त्यस ठाउँलाई छोडेर यर्दन नदीको पारी यहुदियाको इलाकामा येशु जानुभयो र भीड़ उहाँ कहाँ भेला भयो अनि उहाँको रीति अनुसार तिनीहरूलाई फेरि उहाँले शिक्षा दिनुभयो। फरिसीहरू उहाँ कहाँ आएर उहाँलाई परीक्षा गरी सोधे, के कोही मानिसले आफ्नो स्वास्नीसँग विवाह विच्छेद गर्नु न्यायसंगत छ? हामीले यो कुरा बुझ्न आवश्यक छ कि तिनीहरूले यो प्रश्न सोध्दैनन् किनभने तिनीहरूलाई खास उत्तरको आवश्यकता छ। बरु तिनीहरूले उहाँलाई फन्दामा पार्न यो प्रश्न सोधिरहेका छन्। तिनीहरूसँग विवाह र विवाह विच्छेद सम्बन्धमा आफ्नै विचार र दृष्टिकोणहरू थिए। त्यसकारण तिनीहरूले यो चलाक वा धूर्त प्रश्न राखे, के कोही मानिसले आफ्नो स्वास्नीलाई त्याग्नु उचित छ? यो अति नै चलाक प्रश्न हो र त्यस समयमा यो वास्तवमा पारिवारिक जीवनको ठूलो एक मामला पनि थियो, किनभने हेरोद आफैले आफ्नो जेठी पत्नीलाई त्यागे र आफ्नो भाइ फिलिपको पत्नीलाई विवाह गरेथे। बप्तिस्मा दिने युहानाको यसकारण शिर काटियो, किनभने उसले यसको विरूद्धमा आवाज उठाएका थिए, यस्ता क्रियाकलापको निन्दा गरेका थिए। त्यसकारण यदि येशूले तिनीहरूको प्रश्नको उत्तर दिनुहुँदा हुँदैन भन्नुभए, यसले उहाँलाई केवल मोससँग परस्पर विरोधमा मात्र ल्याउँदैन थियो, तर उही समयमा यसले उहाँलाई हेरोदसँगको परस्पर शत्रुतामा विरोधमा ल्याउने थियो। प्रभु येशूको मृत्यु यस मामलामा निर्धारित वा निश्चित गर्नलाई थिएन, यो कुरा देख्न महत्वपूर्णको कुरा छ। अर्को शब्दमा, यदि उहाँले तिनीहरूको प्रश्नको उत्तर दिँदा हुन्छ भन्नुभएको भए, तिनीहरूले उहाँको शिक्षा लापरवाह र खुकुलो रहेछ भनी उहाँले दोष लगाउँथे। त्यसकारण अहिले उहाँको विधिको तरिकाको ध्यान दिनुहोस्। यो सधैँ उहाँको विधि थियो, तरिका थियो, र यो असल उचित विधि र तरिका थियो। उहाँले प्रश्नसँग प्रत्युत्तर दिनुभयो। 3-4 पदमा उहाँले तिनीहरूलाई जवाब दिएर भन्नुभयो, मोसाले तिमीहरूलाई के आज्ञा दिएका छन्? तिनीहरूले भने, एउटा त्यागपत्र लेखेर मानिसले आफ्नी स्वास्नीसँग विवाह विच्छेद गर्न सक्छ भनी मोसाले अनुमति दिएका छन्। उहाँले जान्नुहुन्थ्यो तिनीहरूले त्यो भन्नै पर्नेछ, किनभने व्यवस्था 24:1-2 पदमा मोसाको व्यवस्था थियो, आफ्नो विवाहिता स्वास्नीमा खोट पाएर केही असन्तुष्ट भयो भने लोग्नेले त्यागपत्र दिएर त्यसलाई आफ्नो घरबाट निकालिदियोस्, तब त्यो गएर अर्को मान्छेको स्वास्नी हुन सक्छ। तपाईँले देख्नुभयो होला, मोसाले विवाह विच्छेदको अनुमति दिए। अहिले वास्तवमा यो मोसाको इरादा थिएन, न परमेश्वरको नै इरादा थियो कि विवाहित पुरूष र स्त्री सानोतिनो कुरामा विवाह विच्छेद भएको। वास्तवमा पछिबाट धार्मिक अगुवाहरूले यसको यसरी अर्थ लगाए कि यदि पत्नीले खाना पकाउँदा तिहुन, तरकारी, भात डर्यो भने विवाह विच्छेदको आधारहरू भयो। अहिले हाम्रा प्रभु मौलिक कुरातिर फर्कनुहुन्छ र यो हेर्नलाई महत्वपूर्ण कुरा छ। उहाँ यसलाई विवाह विच्छेदको कुराकानीबाट विवाह सम्बन्धको कुराकानीतिर फर्कनुहुन्छ। हजुर, महत्वपूर्ण कुरा देख्नलाई यो छ कि यहाँ हाम्रा प्रभु तिनीहरूसँग विवाहको बारेमा कुराकानी गर्न गइरहनु भएको छ। यो कुराको ध्यान दिनुहोस् कि उहाँ कसरी यसलाई सम्हाल्नुहुन्छ। उहाँले किन परमेश्वरले विवाह विच्छेदको अनुमति दिनुभयो यसको कारण दिनुहुन्छ। यो पापको कारणले गर्दा परमेश्वरले मोसाको व्यवस्था मुनि विवाह विच्छेदको अनुमति दिनुभयो। 5-9 पदमा भनिएको छ, तर येशूले तिनीहरूलाई भन्नुभयो, तिमीहरूका हृदयको कठोरताले गर्दा मोसाले तिमीहरूलाई यो आज्ञा लेखिदिए, तर सृष्टिको आरम्भदेखि परमेश्वरले तिनीहरूलाई नर र नारी गरी बनाउनुभयो। यसै कारण मानिस आफ्ना बाबु र आफ्ना आमालाई छोडेर आफ्नी स्वास्नीसँग मिलिरहन्छ र ती दुई जना एउटै शरीर हुनेछन्। तिनीहरू फेरि दुई होइनन् तर एउटै शरीर हुन्छन्। यसकारण परमेश्वरले जसलाई एकसाथ जोड्नु भएको छ मानिसले नछुटाओस्। यहाँ येशु प्रभु के भनिरहनु भएको छ भने, पाप संसारमा प्रवेश गर्नुभन्दा पहिले सृष्टिमा परमेश्वरको आदर्शतिर लानुहुन्छ। त्यस समयमा विवाह विच्छेद उहाँको योजना र इरादा र कार्यक्रम थिएन। उहाँसँग मानिसको लागि उक्तम योजना थियो। यो भने जस्तै हत्या उहाँको योजनामा थिएन, तर हत्यारालाई क्षमा दिइएका छन्। विवाह विच्छेद पाप हो, तर विवाह विच्छेद गर्ने दम्पतिलाई क्षमा दिइन्दछ। अनि म सोच्दछु कि केही निश्चित परिस्थितिमा विवाह विच्छेद भएको व्यक्तिले पुनः विवाह गर्न सक्छ। मित्र, यो शास्त्रको आधारित विचार दृष्टिकोणबाट म बोलिरहेको छु। मलाई थाहा छैन कि किन हामी हत्यारालाई क्षमा दिनेछौ तर विवाह विच्छेद भएको व्यक्तिलाई प्राय क्षमा दिन इन्कार गर्छौं। हामी तिनीहरूसँग यस्तो व्यवहार गर्छौं मानौ तिनीहरूले क्षमा हुन नसक्ने पाप गरे। विवाह विच्छेद भएपछि जो व्यक्तिले उद्धार पाउँछ उसले अरू पापीहरू जस्तै कति पनि दाग कलंक बोक्नु हुँदैन। हामी सबै अनुग्रहद्वारा उद्धार पाएका पापीहरू हौं। हजुर, यो सत्य हो कि विवाह विच्छेद तिनीहरूको पाप हो, तर यसको क्षमा हुन सक्छ। उहाँले यस खण्डमा केही भनिरहनु भएको छ भने, विवाह आमा बुबा र बच्चाको भन्दा दह्रो गाँठो हो। बच्चालाई अस्वीकार गर्न सकिन्छ र विवाह अविश्वासपनाद्वारा तोडिन सक्छ। येशु यहाँ यो कुरा देखाइरहनु भएको छ कि विवाह खास मात्रामा परमेश्वरले बनाउनुहुन्छ। परमेश्वरले दम्पतिहरूलाई एकै साथमा जोड्नुहुन्छ। यो नै सृष्टिकर्ताको मौलिक वा खास प्रारम्भिक मनसाय थियो। यसको उल्लंघन गर्ने कुनै काम पाप हो, तर यो क्षमा हुन नसक्ने पाप चाहिँ होइन। खास आधारभूत समस्या यो हो, गलत व्यक्तिसँग विवाह गर्नु। यो मलाई यस्तो देखाइ पर्दछ कि भेडा बाख्रा निस्किसकेपछि हामीले खोरलाई बन्द गरिरहेका छौं। त्यहाँ केही व्यक्तिहरू छन् जसलाई विवाह नगर्नु पर्ने तर विवाह गरिरहेका छन्। यो नै समस्या हो। पाप चाहिँ तिनीहरूले पहिलो स्थानमा विवाह गरे। मेरो ख्रिस्टियन मित्रहरू, विवाह नै एक त्यस्तो कुरा हो जुन परमेश्वर तपाईँको लागि प्रबन्ध गर्न चाहनुहुन्छ, यदि उहाँलाई यो गर्न अनुमति दिनुहुन्छ भने। अनि 10:11-12 भनिएको छ, घरमा हुँदा चेलाहरूले फेरि यस विषयमा येशूलाई सोधे। उहाँले तिनीहरूलाई भन्नुभयो, जसले आफ्नी स्वास्नीसँग विवाह विच्छेद गरेर अर्कीसँग विवाह गर्छ त्यसले उसको विरूद्ध व्याविचार गर्छ। अनि यदि स्त्रीले आफ्नो लोग्नेसँग विवाह विच्छेद गरेर अर्कोसँग विवाह गर्छ भने त्यसले व्याविचार गर्छ। मित्र, शास्त्रमा विवाह विच्छेदको बारेमा पाइएको यो अति नै गहकिलो कथन हो। यसको कसरी अर्थ खुलाउनु? विवाह विच्छेदमा आधारित सम्पूर्ण शास्त्रहरूलाई एकत्र भेला गराएर उचित मामलामा प्रवेश गर्न भन्दा पहिले विचार गरिनुपर्दछ। यही दृष्टान्तको उल्लेख गर्ने मतीको पुस्तकले भन्दछ कि व्याविचार विवाह विच्छेदको लागि एक आधार हो। किन मर्कुसले यो कुरा यहाँ छोडे त भन्नलाई? मर्कुसले रोमीहरूलाई लेखिरहेका थिए जसले मोसाको व्यवस्थाको बारेमा कति पनि जान्दैनथे। मतीले इसरायलीहरूको लागि लेखिरहेका थिए जससँग व्यवस्था थियो र विवाह विच्छेदको मोसाको व्यवस्थाको बारेमा राम्ररी जानकारी थियो। यसरी यसलाई त्यस प्रकाशमा विचार गरिनुपर्दछ। रोमी 7:2 विवाह विच्छेदको समस्याको लागू गर्दैन। भनिएको छ, किनभने पति भएकी स्त्री पनि जिउँजेल व्यवस्था बमोजिम त्यस करमा परेकी हुन्छ, तर पति मर्यो भने पतिको व्यवस्थाबाट त्यो मुक्त हुन्छ। यस अनुच्छेदमा पावल पूर्ण स्थापित व्यवस्थाको प्रयोग गरिरहेका छन् कि पत्नी आफ्नो पति नमरुन्जेलसम्म पतिको व्यवस्थामा रहन कर्म परेको हुन्छ। यो चाहिँ व्यवस्थाको सिद्धान्तसँग विश्वासी सम्बन्धको नमूना हो। मोसाको व्यवस्थाले अविश्वासी पति वा पत्नीको सम्भाल्दथ्यो। व्यवस्था 22:22-24 अनुसार तिनीहरूलाई ढुङ्गाले हानेर मार्नु पर्थ्यो, तर आज हामी त्यसो गर्दैनौ। यदि हामीले त्यसो गर्ने हो भने हाम्रा शहर बस्तीका वरिपरि थुप्रै ढुङ्गाका थुप्राहरू थुप्रिन्थे। हजुर, मोसाको व्यवस्था अनुसार पति वा पत्नी जो व्यभिचारको दोषी छ तिनलाई अर्को जोडाद्वारा वा पति वा पत्नीद्वारा मरेतुल्य व्यवहार गर्न सक्छन्। शास्त्रले विवाह विच्छेदको लागि एउटै आधार दिन्छ, त्यो हो अविश्वासपन आपसमा। निर्दोष पार्टी विवाह गर्न स्वतन्त्र छन्। यो शास्त्रीय आधारित कुरा हो। यो विवाह विच्छेद र साना बालकहरूलाई आशिष दिने सम्बन्धको कुराकानी दुवै मत्ती र मर्कुसद्वारा सँगै ल्याइएको छ। मलाई यस्तो देखाइ पर्दछ कि परमेश्वरको आत्मा यहाँ हामीलाई केही भन्न कोशिश गरिरहनु भएको छ। बच्चा विवाहको निर्दोष उत्पादन हो र विवाह विच्छेद दोहोरो दुवै पक्षबाट खराब हो, किनभने सानो बालक विवाह विच्छेदमा दुःख पाउँदछ र पीड़ित बन्दछ। यो कुरा देख्न आश्चर्यजनक छ कि विशेष गरेर टुटेका फुटेका परिवारका जवान केटाकेटीहरू नै समस्याका कारण छन्। यो कुनै दैव संयोग होइन। त्यस्ता परिवारका बाल बच्चा पछिबाट प्राय गरेर त्यस्तै हुँदछ। अनि 13:16 भनिएको छ, मानिसहरूले साना बाल बालिकाहरूलाई येशूले छोडिदिउन् भन्ने उद्देश्यले उहाँका ल्याए, तर चेलाहरूले तिनीहरूलाई हकारे। तर यो देखेर येशू रिसाउनुभयो र तिनीहरूलाई भन्नुभयो, साना बालक बालिकाहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरोक, किनभने परमेश्वरको राज्य यस्तैहरूको हो। साँच्चै म तिमीहरूलाई भन्दछु, जसले परमेश्वरको राज्यलाई एउटा सानो बालकले जस्तै ग्रहण गर्दैन त्यो कदापि त्यसभित्र पस्ने छैन। अनि उहाँले तिनीहरूलाई काखमा दिएर तिनीहरूमाथि आफ्नो हात राखी तिनीहरूलाई आशीर्वाद दिनुभयो। मित्र, बच्चाहरू उहाँका आउनलाई परिपक्व उमेर पुगेकै हुनुपर्छ भन्ने कति पनि आवश्यक छैन। हामी आफ्ना साना नानीहरूलाई परिपक्वतामा बडुन्जेल पर्खन्छौ ताकि तिनले ख्रिष्टको लागि निर्णय बनाउने छन्। बरु हाम्रा प्रभु चाहनुहुन्छ कि उमेर पुगेका मानिसहरू यो साना केटाकेटी बनुन्। आज हामी अगाडि बढ्ने, हुर्किने र विकास गर्ने सम्बन्धमा धेरै कुराहरू सुन्छौ। यो सुन्दर कुरा हो। तपाईँ परमेश्वरको सन्तान हुनुभएपछि, तर वास्तवमा हामी प्राय जसो गलत बाटोमा अगाडि बढ़िरहेका छौं। हामीले घमण्ड गर्ने आफ्नो चलाकीपन, दिमाग, मस्तिष्क र विशाल ज्ञानलाई छोड्नु पर्नेछ र बच्चाको स्वभावको सिधापनामा, सरलतामा फर्किआउन आवश्यकता छ। अर्थात बच्चाको जस्तो विश्वास र ख्रिष्टमा भरोसाको स्वभाव हुन आवश्यकता छ। हाम्रा प्रभुले बालकहरूलाई आफ्ना काखमा लिनुभयो र आफ्नो हात शिरमा राखिदिनु भएर आशिष दिनुभयो। मित्र, उहाँले कहिले पनि कसैलाई त्यसरी आफ्नो काखमा लिनुभएको छैन। उहाँले साना बालकहरूलाई काखमा लिनुभयो किनभने तिनीहरू नै एक हुन् जसलाई उहाँ ग्रहण गर्नुहुन्छ। जब तिनीहरू बालकैमा मर्छन्, तिनीहरूको उत्तरदायित्वको उमेरभन्दा पहिले तिनीहरू उहाँसँग रहनलाई उहाँ कहाँ जानेछन्। 17 र 18 पदमा भनिएको छ, येशु बाटोमा जाँदै हुनुहुँदा एकजना मानिस दौड़ेर आई उहाँको अघि घुँडा टेक्यो र उहाँलाई सोध्यो, हे असल गुरू, अनन्त जीवन प्राप्त गर्नलाई मैले के गर्नुपर्छ? येशूले भन्नुभयो, तिमी किन मलाई अनन्त, किन मलाई असल भन्छौ? एकमात्र परमेश्वर बाहेक अरू कोही असल छैन। यो अति नै ठूलो भौतिकवादको दिनमा यो धनी जवान, शासक र धन सम्पत्तिको बारेमा हाम्रो प्रभु येशूको शिक्षा निश्चय नै धेरै लागू छ। मतीले हामीलाई भन्छ कि यो शासक जवान थियो र यो मोसको व्यवस्था अन्तर्गत हुने व्यक्तिको लागि साधारण प्रश्न थियो। तिनी मोसाको व्यवस्था प्रणाली मुनि थिए र अनन्त जीवनको हकदार हुनलाई के गर्नुपर्छ भनी सोधिरहेका छन्। येशूले यस जवान व्यक्तिलाई सोध्न लगाउन कोशिश गरिरहनु भएको छ। किन तिनले येशूलाई उत्तम, असल भनेर सम्बोधन गर्छन्? अनि त्यहाँ उत्तम वा असल एकैजना हुनुहुन्छ अनि उहाँ परमेश्वर हुनुहुन्छ। यदि तिनले येशूलाई उत्तम भनिरहेका छन् भने येशू परमेश्वर हुनुहुन्छ। अनि यो कुराको ध्यान दिनुहोस् कि येशूले त्यस जवान व्यक्तिलाई आज्ञाहरू दिनुहुन्छ जुन 10 आज्ञाको दोस्रो खण्डमा छ। 19 र 20 पदमा भनिएको छ, तिमी आज्ञाहरू त जान्दछौ, अर्थात हत्या नगर्नु, व्यभिचार नगर्नु, नचोड्नु, झुट्टा गवाही नदिनु, नठग्नु, आफ्ना बाबु र आमालाई आदर गर्नु। अनि त्यसले उहाँलाई भन्यो, गुरूज्यू, यी सबै त मैले मेरो युवा अवस्थादेखि नै पालन गरेको छु। 10 आज्ञाहरूको पहिला खण्डले परमेश्वरसँग मानिसको सम्बन्धको बताउँछ भने दोस्रो खण्डले मानिसको मानिससँगको सम्बन्धको बताउँछ। हाम्रा प्रभुले परमेश्वरसँग मानिसको सम्बन्धको भन्नुभएन, तर मानिसप्रति उसको सम्बन्धको बारेमा भन्नुभयो। उसले दोस्रो खण्डको भागलाई, स्तरलाई पूरा गर्न सक्यो र भन्यो कि तिनले ती सबै पालन गरे। अनि 21 र 22 पदमा भनिएको छ, येशूले त्यसलाई हेर्नुभयो र त्यसलाई माया गरेर भन्नुभयो, तिमीलाई अझ एउटा कुराको अभाव छ, जाऊ र तिम्रा जे जति छन् बिक्री गर र गरीबहरूलाई देऊ र तिमीलाई स्वर्गमा सम्पत्ति मिल्नेछ, अनि गएर मेरो पछि लाग। तर यस कुराले त्यसको अनुहार उदासिलो भयो र त्यो दुखित भएर गइहाल्यो, किनभने त्यससित धेरै धन सम्पत्ति थियो। तिनीसँग एउटा कुराको अभाव छ भनी प्रभु येशूले भन्नुभयो। त्यो के थियो? त्यो परमेश्वरसँग उसको सम्बन्ध थियो। उसलाई बाधा दिइरहने कुरा नै उसको धनहरू थिए। उसले येशूलाई उत्तम, असल भने, र यदि उसले येशूलाई पछ्याउने छन् भने येशू असल हुनुभएको कारण उहाँ परमेश्वर हुनुहुन्छ भन्ने कुरा थाहा पाउनेछन्। येशूले उसलाई आफ्नो धन सम्पत्तिबाट अलग हुन र आफूलाई पछ्याउनलाई भने, यसले उसलाई कहाँ डुर्यायो? हजुर, यस बेला प्रभु येशू यो मानिसको पापहरूको निम्ति मर्न पनि आफ्नो बाटोमा हुनुहुन्थ्यो। यदि उसले येशूलाई पछ्याएको भए तिनी उद्धारको निम्ति क्रूसमा आउने थिए। तर जवान व्यक्ति यो कुरा सुनेर दुखित भए र गइहाले, किनभने तिनीसँग थुप्रै धन सम्पत्तिहरू थियो। यहाँ महान सन्देश छ। पावलले पहिलो तिमोथी 6:10 पदमा भन्छन्, रूपियाँ पैसाको प्रेम सबै खराबीको जड़ हो। मित्र, पैसाले एउटा कुरा बाहेक, अर्थात अनन्त जीवन बाहेक, सबै कुरा किन्न सक्छ। यस दृष्टान्तले यो प्रकट गर्दछ, धनी मानिसहरू आफ्नो धन पैसाको कारण स्वर्गमा प्रवेश गर्न असम्भव। अनि 23 देखि 25 पदमा भनिएको छ, अनि वरिपरि हेरेर येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, धनीहरूलाई परमेश्वरको राज्यमा पस्नु कति कठिन छ। उहाँले भन्नुभएको यस कुरामा चेलाहरूले अचम्म माने, तर येशूले फेरि तिनीहरूलाई भन्नुभयो, बालकको धन सम्पत्तिमाथि भरोसा राख्नेहरूलाई परमेश्वरको राज्यभित्र पस्नु कति कठिन छ। धनी मानिसलाई परमेश्वरको राज्यभित्र पस्नुभन्दा त बरु सियोको नाथीबाट ओठलाई छिर्न सजिलो हुन्छ। तर प्रभुलाई धन्यवाद होस्, परमेश्वरको लागि सबै कुरा सम्भव छ। अनि 26 र 27 पदमा भनिएको छ, तिमीहरू ज्यादै अचम्भित भए र उहाँलाई भने, त्यसो भए को बाँच्न सक्छ? येशूले तिनीहरूलाई हेरेर भन्नुभयो, मानिसहरूका निम्ति त यो असम्भव छ, तर परमेश्वरको लागि छैन, किनकि परमेश्वरको निम्ति सबै कुरा सम्भव हुन्छ। मानिसले यो गर्न सक्दैन, तर प्रभु येशूले यस जवान व्यक्तिलाई त्यस कुराबाट अलग हुनलाई भन्नुभयो जुन परमेश्वर र तिनको बीच बाधाको रूपमा खड़ा भएको थियो। यदि उसले येशूलाई पछ्याएको भए तिनले येशू उक्तम हुनुहुन्छ, असल हुनुहुन्छ भन्ने कारण उहाँ परमेश्वर हुनुहुन्छ भन्ने कुरा सिक्ने थिए। 28-30 पदमा भनिएको छ, पत्रुसले उहाँलाई भने, हेर्नुहोस्, हामीले सबै छोड्यौं र तपाईँको पछि लागेका छौं। येशूले भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, जसले मेरो निम्ति र सुसमाचारको खातिर घर वा दाजु भाइ वा दिदी बहिनी वा आमा बाबु वा छोरा छोरीहरू वा जग्गा जमिन छोड्छ, त्यसले शतवटको साथसाथै 100 गुणा बढी घर दाजु भाइ दिदी बहिनी आमा छोरा छोरी र जग्गा जमिन यसै समयमा पाउनेछ, अनि आउँदो युगमा अनन्त जीवन। पत्रुसलाई हपार्नुको सट्टामा प्रभु येशूले ती व्यक्तिहरूको निम्ति पुरस्कारको प्रतिज्ञा गर्नुभयो जो उहाँको खातिर जीवन बलिदान दिन्छन्। अनि 31 पदमा भनिएको छ, तर धेरै पहिला हुनेहरू पछिल्ला र पछिल्ला हुनेहरू चाहिँ पहिला हुनेछन्। यही नै सिद्धान्त पुरस्कार दिने काममा लागू हुनेछ, इनाम दिने कुरामा लागू हुनेछ। 32-34 भनिएको छ, उहाँहरू यरूशलेमतिर जाँदै हुनुहुन्थ्यो र येशू तिनीहरूका अघि अघि हिँडिरहनु भएको थियो। चेलाहरू अचम्भित थिए र अरू पछि पछि आउनेहरूका भयभीत थिए। तब उहाँले 12 चेलाहरूलाई फेरि एकातिर लगेर आफूमाथि परि आउने कुराहरू तिनीहरूलाई सुनाउनु भयो। उहाँले भन्नुभयो, हेर, हामी यरूशलेमतिर जाँदैछौ, त्यहाँ मानिसको पुत्रलाई मुख्य पुजारीहरू र शास्त्रीहरू कहाँ सुम्पिदिनेछ र तिनीहरूले उहाँलाई मृत्युदण्ड दिनेछन् र अन्य जातिहरूका हातमा सुम्पिदिनेछन्, अनि तिनीहरूले उसलाई गिला गर्नेछन् र उसलाई थुक्नेछन्, उसलाई कोरा लगाउनेछन् र उसलाई मार्नेछन्, तर 3 दिनपछि ऊ फेरि जीवित भए उठ्नेछ। देख्नुभयो, उहाँ अहिले यरूशलेमतिर बढ़िरहनु भएको छ। उहाँ जान्नुहुन्छ र त्यहाँ मर्नलाई गइरहेको कुरा तिनीहरूलाई भनिरहनु भएको छ। यो कुराको याद राख्नुहोस्, जब उहाँ आफ्नो मृत्युको बारेमा भन्नुहुन्छ, उहाँ सधैँ पुनरुत्थानको पनि साथसाथै उल्लेख गर्नुहुन्छ। 35-38 जब्दियाका 2 छोराहरू याकुब र युहाना उहाँ आएर भने, गुरूज्यू, हामी तपाईसँग जे माग्छौं तपाईले हाम्रा निम्ति गरिदिनुहोस् भन्ने हाम्रो इच्छा छ। उहाँले तिनीहरूलाई सोध्नुभयो, तिमीहरूका निम्ति म के गरिदिऊ भन्ने तिमीहरूको इच्छा छ? तिनीहरूले उहाँलाई भने, तपाईँको महिमामा हामी मध्ये एकजना तपाईँको दाहिनेपट्टि र अर्को तपाईँको देब्रेपट्टि बस्न पाउने मंजुरी हामीलाई दिनुहोस्। तर येशूले तिनीहरूलाई भन्नुभयो, तिमीहरू के माग्दछौ सो तिमीहरू जान्दैनौ। के कुरा कचौरा के जुन कचौरामा पिउँछु त्यो तिमीहरू पिउन सक्छौ, अथवा जुन बत्तीसमा मैले लिएको छु त्यो बत्तीसमा तिमीहरू लिन सक्छौ। हामीले यो कथाको मतीको पुस्तकमा देख्यौं, आमा आएर आफ्ना छोरा याकुब र युहन्नाको निम्ति विशेष अवसरको विन्ती गरिन्। त्यसकारण येशूले तिनीहरूलाई सोधे, के उहाँले भोग्न गइरहनु भएको उही बप्तिस्मा तिनीहरू त्यस बप्तिस्मा लिन सक्छन्? तिनीहरूले उत्तर दिए कि तिनीहरू सक्छन्। 39-40 पदमा भनिएको छ, तिनीहरूले उहाँलाई भने, हामी सक्छौ। येशूले तिनीहरूलाई भन्नुभयो, जुन कचौरा म पिउँछु त्यो तिमीहरू पिउनेछौ र जुन बप्तिस्मा मैले लिएको छु त्यो बप्तिस्मा तिमीहरू लिनेछौ, तर मेरो दाहिनेपट्टि र मेरो देब्रेपट्टि बस्न दिनु चाहिँ मैले दिने होइन, यो त जजसको निम्ति तयार भइराखेको छ तिनीहरूकै निम्ति हो। हामी जान्दछौ कि याकुब शहीद भए सुसमाचारको खातिर पछिबाट, अनि युहानालाई पटमसको टापुमा देश निकाला गरिएका थिए विश्वासको खातिर। हजुर, हाम्रा प्रभुले उहाँको दाहिने र देब्रे हातमा तिनीहरूको निम्ति विशेष स्थान छ भनी भन्नुभएन। उहाँले भन्नुभयो, यो स्थान मन परी इच्छा लागेकालाई कसैलाई त्यसै दिइने छैन, तर जसले यसको प्राप्त गर्नेछ त्यस स्थानको निम्ति आफू स्वयंलाई तयार गरिरहेका छन्। मित्र, तपाईँ स्वर्गीय उपहारको रूपमा प्रवेश पाउनुहुन्छ, तर तपाईँको स्वर्गीयमा स्थान चाहिँ तपाईँ त्यसको निम्ति काम गर्नुहुन्छ। उद्धार सित्तैमा हो, तर हामी पुरस्कारको इनामको निम्ति काम गर्नुपर्छ। यदि तपाईँ उहाँबाट पुरस्कृत हुन गइरहनु भएको छ भने तपाईँ केही नगरी बसी बसी पाउनुहुन्न। तपाईँले यसलाई प्राप्त गर्नु काम गर्नुपर्छ, असल कामहरू गर्नुपर्छ, धर्म कर्महरू गर्नुपर्छ। त्यसकारण म विश्वासीहरूलाई सधैँ भन्ने गर्छु, प्रभुको कामको निम्ति नथाक्नुहोस्, तपाईँहरूको इनाम गुमाउनु हुने छैन। अनि 41 पदमा भनिएको छ, यो सुनेर 10 चेलाहरू याकुब र युहन्नासँग रिसाए। तिनीहरू बेखुसी भए, किनभने तिनीहरू पनि सर्वोच्च स्थानहरू चाहन्थे। त्यसकारण प्रभुले तिनीहरूलाई अर्को सिद्धान्त सिकाउनुभयो, अनि यो संसारले प्रयोग गर्ने विधि परमेश्वरको विधि होइन। 42 44 पदमा भनिएको छ। तब येशूले तिनीहरूलाई आफू कहाँ बोलाएर भन्नुभयो, तिमीहरू जान्दछौ कि अन्य जातिहरूमाथि शासन गर्नेहरूले तिनीहरूमाथि अख्तियार चलाउँछन् अनि तिनीहरूका ठूला ठालुहरूले तिनीहरूमाथि अधिकार चलाउँछन्। तिमीहरूमा चाहिँ त्यसो हुँदैन, तर तिमीहरूमा जसले ठूलो हुने इच्छा गर्दछ त्यो तिमीहरूको सेवक हुनेछ अनि तिमीहरूमा जसले पहिलो हुने इच्छा गर्दछ त्यो सबैको दास हुनै पर्दछ। परमेश्वरको विधि ती व्यक्तिहरूलाई लिनु हो जो नम्र छन् र सेवा गरेर आफैलाई सानो तुल्याउँछन् र तिनीहरूलाई लिडर अगुवाको रूपमा राख्नुहुन्छ। मुख्य सबैको सेवक हुनै पर्छ। त्यसपछि येशू समाचारको कुञ्जी बताउनुहुन्छ 45 पदमा, किनकि मानिसको पुत्र सेवा पाउन होइन तर सेवा गर्न र धेरैको छुटकाराको मोलको निम्ति आफ्नो प्राण दिन आएको हो। यस संसारमा सबै मानिसहरूलाई थाहा हुनुपर्ने दुई सबभन्दा मुख्य कुरा यिनै हुन्। पहिलो, येशू ख्रिष्ट परमेश्वरको पुत्र परमेश्वर नै हुनुहुन्छ र दोस्रो, उहाँ धेरैको छुटकाराको निम्ति आफ्नो प्राण दिन आउनुभयो। येशू उहाँमाथि विश्वास राख्ने सबैको निम्ति मुक्तिदाता हुनुहुन्छ अनि शास्त्रले भन्छ अरू कसैमा मुक्ति छैन किनकि हामीले उद्धार पाउनलाई स्वर्गीय मुनि मानिसहरूमा अर्को कुनै नाउँ दिएको छैन। अगाडि हामी अन्धवर्तिमाईको बारेमा देख्छौ पद 46-52 पदमा, त्यसपछि उहाँहरू यरियोमा आउनुभयो र उहाँ आफ्ना चेलाहरू र ठूलो भीड़सहित यरियोबाट निस्कनुहुँदा तिमैको छोरो बर्तिमाई एउटा अन्ध भिखारी बाटोको किनारमा बसिरहेको थियो। जब त्यसले उहाँ नासरतका येशु हुनुहुन्छ भन्ने सुन्यो तब कराएर त्यसले भन्न लाग्यो, हे येशु दाउदको पुत्र म माथि दया गर्नुहोस्। तब धेरैले त्यसलाई चुप लागोस् भनेर हप्काए तर त्यो झन चर्को गरी कराउन लाग्यो, हे दाउदको पुत्र म माथि दया गर्नुहोस्। तब येशु टक्क अडिनुभयो र भन्नुभयो, त्यसलाई बोलाऊ। अनि तिनीहरूले त्यस अन्धालाई यसो भनेर बोलाए, ढाडस गर उठ, उहाँले तलाई बोलाउँदै हुनुहुन्छ। अनि आफ्नो खास्टो फालेर त्यो जुरुक उठ्यो र येशू कहाँ आयो। येशूले त्यसलाई भन्नुभयो, तिमी के चाहन्छौ, म तिम्रो निम्ति के गरौं। त्यस अन्ध मानिसले उहाँलाई भन्यो, रब्बी म दृष्टि पाऊ। अनि येशूले त्यसलाई भन्नुभयो, तिम्रो बाटो लाग, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। तब तुरन्तै त्यसलाई दृष्टि पायो र बाटोमा येशूको पछि पछि लाग्यो। मित्र, बर्तिमाईले आफ्नो आँखामा दृष्टि पाएपछि येशूलाई पछ्याए भन्ने कुरा देख्न कति आनन्दको कुरा हो। तिनले दृष्टि पाएपछि आफ्नो घरतिर लागेनन् तर येशूको पछि के दिनपछि तिनले येशूलाई क्रूसमा मर्नु भएको देख्नेछन्। मित्र, के तपाईँ आत्मिक अन्धा हुनुहुन्छ? के तपाईँले येशू तपाईँको निम्ति मर्नु भएको देख्नु भएको छ? उहाँलाई हेर्नुहोस् र सदा सर्वदाको निम्ति प्रभुमा अनन्त जीवन पाउनुहोस्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात् सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98-4735-679, 98-4703-5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।